नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क, सिधा कुरा प्रष्ट विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। हिजो आज विदेशबाट फर्केका किसान कृषि कर्ममा रमाउन थालेका छन्। विदेशमा सिकेको ज्ञान र सिपले कृषिमा व्यावसायिक बनाउन ठूलो सहयोग गरेको छ। आज हामी विदेशबाट फर्केका युवाहरूले लमजुङमा शुरू गरेको सामूहिक कृषि कर्मको विषयमा कुरा गर्छौ। तर सबैभन्दा पहिले कृषि सम्बन्धी खबर। साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
देशभरि अहिलेसम्म झण्डै 92% धान रोपाई भएको छ। वर्षा शुरू भएदेखि अहिलेसम्म 91.93% धान रोपाई सकिएको कृषि प्रचार निर्देशनालयले जनाएको छ। उच्च पहाड़ी क्षेत्रमा 99.92%, मध्य पहाड़मा 97.67% र तराई क्षेत्रमा 89.41% रोपाई भएको निर्देशनालयले जनाएको छ। देशभरि धान रोपाई हुने 15,52,469 हेक्टर क्षेत्रफल मध्ये 14,27,150 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। निर्देशनालयका अनुसार समयमा पानी नपरेको तथा बाढ़ीका कारण डुबान भएका ठाउँमा रोपाई हुन सकेको छैन। तराईमा आएको बाढ़ीले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको कृषि विकास मन्त्रालयले जनाएको छ। यो वर्ष इतिहासमै सबैभन्दा बढ़ी 54 लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य सहित विभिन्न कार्यक्रम शुरू गरिएको थियो, तर बाढ़ीले धान उत्पादन बढ़ी हुने तराईका जिल्ला डुबानमा परेका छन्। सीमित क्षेत्रमा किसानले 10 दिनसम्म डुबान सहने धान लगाए पनि ठूलो क्षेत्रफलमा उत्पादन धेरै घट्ने अनुमान छ। यसबेला तराईका खेतमा लगाइएका धान, तरकारी र मकैमा सबैभन्दा बढ़ी क्षति पुगेको छ। कृषि क्षेत्रमा समग्रमा 8,11,00,000,000 रूपियाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ। यो क्षतिलाई न्यूनीकरण गर्न र किसानलाई राहत वितरण गर्न मन्त्रालयले विशेष योजना बनाएको छ। चुरे र तराईमा 25 साउनदेखि आएको निरन्तर वर्षाका कारण बाढ़ी आएपछि कृषि क्षेत्रमा नकारात्मक असर परेको कृषि विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर योगेन्द्र कुमार कार्कीले बताउनुभयो। बाढ़ीका कारण झण्डै 150 को ज्यान गएको छ भने 30 जना घाइते भएका छन् तथा 30 जना बेपत्ता भएका छन्। मानवीय क्षतिका अलावा खेतमा लगाइएका धान, तरकारी, मकै, दलहन, माछा, केरा, कोदो, तेलहन, बदाम, बेसार लगायतमा ठूलो क्षति पुगेको छ। त्यसमध्ये धान रोपाई मात्र 3,18,00,000,000 र तरकारी 2,96,00,000,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। मकै 24,13,00,000, दलहन 53,65,00,000, माछा 80,00,00,000, केरा 3,61,00,000, तेलहन 92,00,000, बदाम 29,00,000, बेसार 32,00,00,000 रूपियाँ बराबरको क्षति भएको छ। समग्रमा कृषि क्षेत्रमा प्रारम्भिक रिपोर्ट अनुसार 8,11,00,000,000 रूपियाँ बराबरको क्षति भएको देखिएको मन्त्रालयले जनाएको छ। खेतमा भएको बारीसँगै किसानले मौजदात राखेको खाद्यान्न पनि नष्ट भएको छ। किसानले सामान्यतया भुइँतलामा खाद्यान्न मौजदात गर्ने गरेका छन्। त्यसमा पनि क्षति भएको विवरण संकलन गर्ने काम भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर योगेन्द्र कुमार कार्कीले बताउनुभयो। प्राकृतिक प्रकोपले पुर्याएको क्षतिबाट अर्थात घाउमा कसरी मलम लगाउने, कसरी क्षतिपूर्ति दिने भन्नेमा मन्त्रालय केन्द्रित भएको उहाँले जानकारी दिनुभयो। काठमाडौँमा तरकारीको भाव आकाशिएको छ, यसको कारण तराईमा भएको क्षति नै हो। तराईका उत्पादन पहाड र हिमालसम्म पुग्छन्। यस अर्थमा बाढ़ीले तराईमा मात्र होइन समग्र देशलाई नै क्षति गरेको छ। भदौ मसान्तभित्र 1,00,000 सेट तरकारीको बिउ, 1,334 भत्किएका माछा पोखरी मरमत तथा सुधार, 1,66,00,000 माछाका भूरा वितरण गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। यस्तै माछा पोखरीका लागि 600 टन चुन वितरण, 10,000 सिड बिन वितरण, 1,50,000 हर्मेटिक ब्याग वितरण गर्ने लक्ष्य छ। त्यस्तै बाढ़ीले सामान्य क्षति पुर्याएको बालीमा आकस्मिक बाली संरक्षण सेवा प्रदान गर्ने 7,500 टन धान बालीमा टप ड्रेसिङका लागि यूरिया मल वितरण गर्ने लक्ष्य राखिएको छ। बाढ़ीले खेतीयोग्य जमीनको उर्वरा शक्तिमा राज ल्याउने भन्दै प्रवक्ता कार्कीले खेतको उर्वरा शक्ति परीक्षण गर्ने काम पनि भदौ मशान्तभित्रै हुने जानकारी दिनुभएको छ। निरन्तरको वर्षापछि चितवनमा आएको बाढ़ीले पशुपक्षीमा करिब 1,93,59,000 रूपियाँ बराबरको क्षति पुगेको छ। जिल्ला पशुसेवा कार्यालय चितवनका अनुसार 21,510 कुखुरा, हाँस 164, गाई 9, बाख्रा 50 र 77 बंगुरलाई बाढ़ीले बगाएको छ। जिल्ला पशुसेवा कार्यालय चितवनले एउटा लेयर्स कुखुराको मूल्य 600 र ब्रोइलर कुखुराको मूल्य 500 रूपियाँ राखेको हिसाब गरेको छ। त्यसअनुसार 63,24,000 रूपियाँका लेयर्स कुखुरा र 93,00,000 रूपियाँ बराबरको ब्रोइलर कुखुरा मरेको प्रारम्भिक अनुमान छ। यस्तै 9 गाईको 4,50,000 रूपियाँ, 77 बंगुरको 7,70,000 रूपियाँ र 134 हाँसको 1,40,000 रूपियाँ क्षति भएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डिलीराम सेडाईले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 190 बोरा चोकर र 4,054 केजी दाना पनि नष्ट भएको छ। यसबाहेक गाईवस्तु तथा कुखुराको खोर गरी 9 गोठखोर भत्काउँदा 9,00,000 रूपियाँ बराबरका क्षति भएको सेडाईले जानकारी दिनुभयो। माछा उत्पादनका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको रूपन्देहीको सियारी गाउँपालिकामा रहेको छपिया क्षेत्र माछापालन व्यवसायमा उदाहरणीय बन्दै गएको छ। व्यावसायिक रूपमा समेत फड्को मार्दै गएको छपियाको माछालाई राष्ट्रिय स्तरमै बजार स्तर तथा बजारीकरणका लागि सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा किसानले जोड़ दिएका छन्। स्थानीय किसानले आफ्ना पोखरीमा सानो लगानीमा गर्दै आएको माछापालन अहिले आएर ठूला ठूला पोखरी निर्माण गरी करोड़ौंको लगानीमा व्यावसायिक रूपमा माछापालन व्यवसाय गर्न थालिएको छ। छपियामा पछिल्लो समय करोड़ौं रूपियाँको लगानीमा व्यावसायिक माछापालनसँगै मत्स्य पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्न थुप्रै एग्रो फार्महरू पनि सञ्चालनमा आएका छन्। ती एग्रो फार्मले माछापालनलाई व्यावसायिक रूप दिनुका साथै फार्मभित्रै माछाका परिकार बनाएर बिक्री प्रवर्धन गर्न समेत लागिएको छ। छपियामा माछापालन व्यवसायसँगै होमस्टेकै झल्को दिने गरी बोटिङ, लोप हुन लागेका बिरूवाको बगैंचा, कछुवा फार्म लगायत सुविधाहरू पनि माछापालन व्यवसायतर्फ विस्तार हुँदै गएको छ। यसैबीच खोलानालामा माछा मारेर उपभोग गर्ने बागलुङका किसान व्यावसायिक रूपमा माछापालनतर्फ आकर्षित भएका छन्। खोलामा पाइने असला माछाका रूपमा परिचित बागलुङमा खोला नालाका माछा लोप हुन थालेपछि किसान व्यावसायिक रूपमा माछा पालनमा लागेका हुन्। बागलुङमा केही वर्ष यता व्यावसायिक रूपमा माछा पालन शुरू गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ। परम्परागत रूपमा खोला नालामा माछा मारेर जीविकोपार्जन गर्नेहरूको संख्यासँगै पोखरी खनेर माछा पालन गर्नेको संख्या पनि बढ़दै गएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रचार अधिकृत विप्लव अधिकारीले बताउनुभयो। हावापानी, भौगोलिक भूबनौटका दृष्टिले पनि पहाड़ी जिल्ला माछा पालन गर्न कठिनाई भए पनि जिल्लाका किसान पहाड़ी भूबनौट र वातावरणमा राम्रोसँग हुर्कन सक्ने जातका माछा पालन गर्ने गरेका छन्। अहिलेसम्म बागलुङमा 56 कृषकले 5.3 हेक्टर क्षेत्रफलमा 73 पोखरी निर्माण गरेर व्यावसायिक रूपमा पोखरीमा माछा पालन गर्न थालेका छन्। जिल्लामा वर्षेनी 16 मेट्रिक टन माछाको माग भए पनि अहिलेसम्म 5 मेट्रिक टन मात्र माछा उत्पादन हुने गरेको छ।
यो थियो यस सप्ताहका कृषि सम्बन्धी खबर। युवाहरूले लमजुङमा गरेको सामूहिक कृषि र यसको फाइदाको विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बलिउद नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। विदेशबाट फर्केका केही युवाहरूले लमजुङमा कृषि कर्म शुरू गरेका छन्। देशका विभिन्न 34 जिल्लाका युवाहरू आपसमा मिलेर लमजुङमा कृषि कर्म शुरू गरेका हुन्। देश विदेशमा रहेर कृषि क्षेत्रमा काम गरेका शिक्षित युवाहरू कृषि सम्बन्धी बुझेका व्यक्तिले नै कृषि कर्म गर्ने भन्दै आफूहरू आपसमा मिली कृषि कर्ममा लागि परेको उनीहरू बताउँछन्। कम्पनीमा अहिले 94 जना छन्। उनीहरूले आराबा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेड दर्ता गरेका छन्। 200 रोपनी जग्गामा 100 गाई पाल्न सक्ने गोठ, 300 बाख्रा पाल्न सक्ने आधुनिक खोर, 10,000 कुखुरा पाल्न सक्ने कुखुराको खोर बनाइसकिएको कम्पनीले जनाएको छ। शुरूको चरणमा 17 करोड़ लगानी गर्ने उनीहरूको योजना छ। अहिले थप भौतिक संरचना बनाउने काम भइरहेको छ। यस विषयमा लमजुङका सहकर्मी श्याम शीतल परियारले कम्पनीका अध्यक्ष विनोद घिमिरेसँग कुराकानी गर्नुभएको छ।
युवाहरू लगभग 90 भन्दा बढी युवाहरू मिलेर कृषि कर्मलाई अगाडि बढाउने उद्देश्यले लमजुङ जिल्लाको यो सुन्दर बजार नगरपालिकामा आइपुगेका छौँ। र सुन्दर बजार नगरपालिका नै चुज गर्नुको कारण यहाँको भौगोलिक अवस्था, यहाँका स्थानीय व्यक्तिहरूको जुन सहयोग साथ र पहिल्यै हामीलाई सुन्नमा आए अनुसार नेपालको पहिलो कृषि क्रान्ति अथवा हलो क्रान्ति गर्ने देहीका योद्धाहरू यो ठाउँमा भएको र त्यो ठाउँमा गएपछि कृषिलाई बुझ्छन् भन्ने पनि एउटा किसिमको हाम्रो सोचाइ थियो। भने अर्को किसिमको सोचाइ, हामी जग्गा आफ्नै जग्गा आफैले किनेर कम्पनीले नै किनेर काम गर्ने हेतुले जग्गा खोज्दै हिँड्दाखेरि यहाँ हामीलाई मिल्दो र सुइटेबल जग्गा पाइएको हुनाले पनि यहाँ आएका हौँ। र यहाँ आउनुको कारण के हो त भन्दा, सबै युवाहरू अथवा पढे लेखेका मान्छेहरूले कृषि क्षेत्रलाई छाड्दै गएको र विदेशमा पलायन भएको कारण त्यो उल्टो परिस्थितिलाई हामी फेरि सुल्टो बनाउनलाई अब पढ्ने मान्छेले खेती गर्नुपर्छ, बुझेका मान्छेले गर्नुपर्छ। वनस्पति र पशुजन्य पदार्थ भने पनि हामी मान्छे जस्तै अथवा सजीव प्राणीहरू हो। सजीव प्राणीहरूले चाहिँ जसरी बाँच्न पाउने अधिकार छ र त्यसलाई जुन किसिमको चाहिँ उपचार अथवा चाहिँ त्यसलाई रोकथाम अथवा आदि इत्यादि कुराहरू हामी आफूलाई अप्नाउँछौँ भने त्यसलाई पनि त्यही किसिमको गर्नुपर्छ। त्यो किसिमको सेवा सुविधा दिनको लागि अलिकति बुझेको, जानेको र पढेको मान्छे चाहिन्छ। र अरू क्षेत्रको प्रविधि जस्तै कृषिको प्रविधि पनि दिनानुदिन चेन्ज हुँदैछ, परिवर्तन हुँदैछ। त्यो चेन्ज भएको, त्यो परिवर्तन भएको प्रविधिलाई समात्न सक्नलाई अलिकति शिक्षा र ज्ञानको आवश्यकता पर्छ। हामी भन्ने गर्छौँ, जहिले पनि विदेशमा पनि देखेका छौँ, कत्रा कत्रा इन्जिनियर, डाक्टर, पाइलटहरूले पनि खेती गरेका छन्, किसानको रूपमा काम गरेका छन्। उहाँ चाहिँ किसानलाई पहिलो दर्जाको नागरिकको रूपमा लिइन्छ, तर हाम्रो देशमा चाहिँ कृषक भन्ने बित्तिकै यो अलिक तेस्रो दर्जाको मान्छे हो, कामै नलाग्ने मान्छे हो। ठुला बडा र कार चल्नेहरू मात्रै मान्छेहरू हुन्, अलिकति पैसावाला मान्छेहरू मात्रै मान्छे हुन्। कृषक भने साह्रै गरिब मात्रै हो भन्ने चलन छ। हामी त्यसलाई उल्टाउन चाहन्छौँ। कृषकले पनि कार चढ हिँड्न सक्ने हैसियत राख्न सक्छ, उसले आफ्नो जीवन, आफ्नो चाहिँ संस्कार चलाउनलाई कृषिबाटै सक्छ। कृषिलाई पेसाको रूपमा हेर्नुपर्छ, उद्योगको रूपमा हेर्नुपर्छ भनेर कृषि उद्योगको सञ्चालनलाई हामी आएका हौँ।
तपाईँले देश विदेशमा रहेर पनि कृषि क्षेत्र नजिकबाट निहाल्नु भयो, यो कृषि क्षेत्रको विकासको लागि, किसानहरूको हकितको लागि राज्य कति गम्भीर भएको, कति जिम्मेवार भएको पाउनुभएको छ?
साँच्चीकै यो क्वेसनको उत्तर अलिकति गाह्रो छ। मैले विदेशको शैली अथवा विदेशको कृषिको पद्धति हेरेर यहाँ नेपालको तुलना गरेँ भने त राज्य होइन, यहाँको आम नागरिक कोही पनि प्रतिबद्धता छैनन् कृषिप्रति, कसैले पनि कर्म गरिरहेका छैनन्। यहाँको कृषि मन्त्रालय होस्, कृषि विभाग होस् अथवा सम्बन्धित निकायहरू होस्, राजनीतिक दलहरू हुन्, कसैले पनि कृषकलाई हित हुने कार्य गरेको देखिँदैन। किनकि गरेका झोलान, कोही कसैले झोलामा खेती गरिरहेर, कोही कसैले चाहिँ अनुदान आफ्नो खालले लिएर आफ्नो हिसाबले जागिर अथवा केही रोजगारी लिएका होलान्, त्यो अन्यथा नजाओस्। तर साँच्चीकै कर्म गर्ने, साँच्चीकै कृषक अथवा साँच्चीकै हात नङ्ग्रा खियाएर काम गरेर जीवन यापन गर्ने, जीवन चलाउने जो कृषक हो, त्यो कृषक समक्ष न उन्नत खालको जात बिउ पुगेको छ, न उन्नत मल अथवा उन्नत खालको प्रविधि पुगेको छ, न उसले बजारीकरणलाई सहयोग पाएको छ, न सिँचाइ पाएको छ। हामी यस्तो देशमा जन्मेका छौँ जहाँ पानी नै पानी छ, तर कृषकका खेतहरू अहिले पनि सुक्खा छन्, बाँधा छन्। हामीले प्रयोग गर्ने प्रविधि यति सजिलो रूपमा आएको छ, हामी अरूको देशको कपी गरेर यति प्रविधिलाई मात्रै युटिलाइजेसन गर्न सक्यौँ भने पनि हाम्रो कृषि क्षेत्र यसको चौगुणा बनाउन सक्छौँ। त्यो हामीसँग प्रयोगत्मक रूपमा परीक्षण गरिएर आएका मान्छे हौ हामी, त्यो सम्भव छ भनेर कृषिमा लागेका छौँ, हामी गरेर देखाउन सक्छौँ। यो चाहिँ एउटा कृषि बुझेको र पढेको मान्छेले गर्नुपर्छ भन्नुको कारण पनि यो हो।
हजुर, कृषि क्षेत्र बुझ्नु भएको छ, पढ्नु भएको छ, त्यस सम्बन्धी ज्ञान पनि छ, तपाईँले क्षेत्रमा अगाडि बढ्दै हुनुहुन्छ। जो एउटा सामान्य मान्छे छ, उसले कृषि पेसा गर्न चाहन्छ भने उनीहरूलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ?
सबैभन्दा पहिला चाहिँ कृषि गर्नुभन्दा अगाडि केही सिक्न जरुरी छ, कृषिमा पनि हामी के भन्छौँ भने त्यही काम गरौँ तर अलिकति फरक ढङ्गले गरौँ भन्छौँ। फरक ढङ्गले गर्न पहिला त ऊ मेन्टली प्रिपेयर हुनु पर्यो र पेसाको सम्मान र माया गर्नु पर्यो। पहिला हामी केही काहीँ नबिके मात्रै कृषि गर्ने भन्ने जुन एउटा खालको मेन्टालिटी छ त्यो मेन्टालिटी हटाउन सक्यौँ भने हामी सफल हुन्छौँ। र त्यसको लागि पहिला अलिकति कुरा सिक्नै पर्छ। सानो सामान्य ट्रेनिङ 30 दिने 35 दिने 6 महिने कति दिन सक्छ जुन विषय गर्छ, गाई पाल्ने सोच छ भने गाईको ट्रेनिङ लिनु पर्यो, घाँस खेतीको ट्रेनिङ लिनु पर्यो, गाई बिरामी हुँदा सामान्य उपचार के गर्न सकिन्छ त्यो खालको एउटा चाहिँ औषधि उपचारको सानो पद्धति लिन सक्नु पर्यो। त्यति सामान्य कुरा लियो भने उसले आफू गाई पालन गर्न सक्षम हुन सक्छ।
अब भन्नलाई चाहिँ नेपाल कृषि प्रधान देश भनेर भनेको अवस्था पनि छ र बोलीमा चाहिँ कृषिको कुराहरूलाई चाहिँ एकदम उच्च प्राथमिकतामा ल्याएको पाइन्छ तर व्यावहारिक रूपमा हेर्दा कार्यान्वयनको पक्षको रूपमा हेर्दाखेरि चाहिँ तुलनात्मक रूपमा नेपालमा चाहिँ कृषि उत्पादनमा चाहिँ आत्मनिर्भर भएको कृषिको क्षेत्रले फर्क मारेको जस्तो पाउँदैन। त्यो कृषि क्षेत्रमा जुन कृषि उत्पादनमा आत्मनिर्भर नेपाललाई बनाउनको लागि कुन कुन निकायबाट के हुनुपर्दछ जस्तो लाग्छ तपाईँलाई?
सबैभन्दा पहिला त हाम्रो कृषि आत्मनिर्भर नहुनुको कारण पूर्ण जति पनि युवाहरू हामी जस्ता युवाहरू सबै वैदेशिक रोजगारमा गएका छन्। ती वैदेशिक रोजगारमा जाने युवाहरूलाई रोक्न सक्नुपर्छ र ती युवाहरूलाई बाँझो रहेका अहिले कति गाउँमा जानुस् कति ठाउँमा जानुस् अथवा प्लटिङले गर्दा बाँझो भएका छन् अथवा मान्छे श्रम गर्न सक्ने पाखुराहरू पाखुरीहरू अथवा आत्मविश्वास अथवा चाहना नभएर बाहिरिएका छन् ती मान्छेलाई रोकेर कृषिमा आधुनिक कृषिको लागि अलिकति चाकलाबन्दीको हिसाबले अलिकति ठूलो क्षेत्रमा लार्ज स्केलमा कृषि गर्न सक्ने खालको प्रेरणा गभर्मेन्ट लेभलबाट अथवा चाहिँ पोलिसी मेकरबाट त्यो बनाइदिनु पर्ने हुन्छ र ती युवाहरूलाई पनि कृषिमा उत्पादन गरेपछि तेरो सामानको एमआरपी एउटा हुन्छ नि एमआरपी तोकिदिएर गभर्मेन्ट एमआरपी तोकिदिएर त्यसलाई राम्रो सहज हुने हिसाबले बजारीकरणमा सहयोग पुर्याइदियो भने हामी कोही पनि सायद गाह्रो मान्दैनौँ होला कृषि गर्नलाई। सबैजना हामी कृषकै छोराछोरीहरू हिजो अस्ति भन्ने गर्छौँ 90-95% कृषक भएको देशमा अहिले लगभग 60-64% झरिसकेको छ। हुन त धेरै कृषक हुनु राम्रो होइन, कृषक भने 20-25% भए पुग्छ हाम्रो देशमा, अरूले त्यो कृषि क्षेत्रमा रोजगार अथवा अरू खालको त्यो उद्योगमा चाहिँ भूमिका खेल्ने हो रोजगारको लागि त्यो सोच्छौँ हामी चाहिँ त्यो भन्छौँ हामी चाहिँ। त्यस कारणले कृषि क्षेत्रलाई कृषि प्रधान देशलाई आत्मनिर्भर बनाउन अर्को देशबाट आयात गरिने कृषि वस्तुहरूलाई घटाउनको लागि हाम्रो उत्पादन बढाउन नै र हाम्रो एउटा भनाइ छ कृषिमा भनिन्छ जेरो ब्यारियर ल्यान्ड जग्गा खाली नराख्ने कुनै पनि जग्गालाई खाली राख्नुहुन्न भन्ने एउटा सिद्धान्त छ कृषिमा। त्यो सिद्धान्त मात्रै लागू गर्न सरकारले नीति र नियम बनाइदियोस् केही गर्नु पर्दैन हामी आफसे आफ संसारको धनी देश भन्छौँ।
त्यसलाई आधुनिक तरिकाले पनि खेती प्रणालीतर्फ जानु पर्यो परम्परागत ढङ्गले पनि अघि बढ्न सकिएन।
कुनै कुनै कुराहरू परम्परागत रूपमा गरिएका बिउ बिजनहरू आदि त्यसलाई संरक्षण गर्नुपर्छ। हाम्रा पनि धेरै किसिमका बिउ बिजनहरू हाम्रै आफ्नै लोकल बिउ स्थानीय जातहरू छन् त्यसलाई संरक्षण गर्दै आधुनिक तरिकाबाट उत्पादन वृद्धि पनि गर्नुपर्छ जसले वातावरणलाई ह्रास नगरोस् वातावरण अनुकूल बनोस् वातावरण नबिगारोस्। वातावरण नबिगारिकन अरू देशले अथवा विज्ञानले उब्जाएका कुराहरूलाई विज्ञानले निकालेका कृषिका प्रविधिहरूलाई नेपालमा हामीले ल्याएर प्रयोग गरेर उत्पादन वृद्धि गर्न सक्यौँ भने हामी अझैसम्म 100 वर्षसम्म हाम्रो देशका सम्पूर्ण मानिसहरूलाई खान पुग्ने उत्पादन चाहिँ हाम्रै देशमा गर्न सक्छौँ।
फेरि पनि म तपाईँको कम्पनीतर्फ फर्के, यो कम्पनीको चाहिँ सुरुको लगानी कति र यसले जुन उत्पादन लिन थालिसकेपछि वार्षिक आमदानी चाहिँ कति होला भन्ने के कति होला भन्ने अनुमान गर्नुभएको छ?
हामीले अब सुरुको लगानी भन्दा हामी 5 करोड रकम उठाएर हामी काम सुरु गर्दैछौँ र हाम्रो लक्ष्य 17 करोडसम्म लगानी यो फिल्डमा अथवा लम्जुङको यो पहिलो प्रोजेक्ट हो हाम्रो यो पहिलो परियोजनामा गर्नुपर्छ हामी 17 करोड रकम र त्यो 17 करोड रकम हामीले खर्च गरेर हामीले लिएको उद्देश्य पूर्ति गर्न हामीलाई कम्तीमा पनि 3.5-4 वर्ष लाग्छ र त्यो 3.5-4 वर्षभित्र हामी प्रत्येक सेयर होल्डरहरू जो अहिले 5 लाखदेखि 10 लाखसम्म लगानी गरेका छौँ ती सेयर होल्डरहरूले आफ्नो रकम बराबरको रकम फिर्ता पनि पाउँदै न्यूनतम 50,000 स्यालरी अथवा तलब बराबरको 8 घण्टा काम गरेर यहीँ बसेर आफ्नै घरमा आफ्नै आँगनमा बसेर काम गर्न सकिन्छ भन्ने प्लानिङ हामीसँग एकदम लामो भिजन छ र मिसन छ। हामीले क्यालकुलेसन गरेका छौँ हरेक कुराको हेरेका छौँ हामी सक्छौँ हामी गर्न तत्पर पनि छौँ र हुन्छ ग्यारेन्टी पनि दिन सक्छौँ।
नेपालमा चाहिँ छाना मानेर नानाको लागि चाहिँ दिनौ 100औं संख्यामा मान्छेहरू विदेश भासिरहेका छन् र कति विदेशमा दुःख भोगेर त्यहाँ सिकेर आएर पनि नेपालमा कृषि क्षेत्रमा रमाइरहेका छन् र कुनैले त्यसले सिको गर्दै पनि हामी बसेर कृषि कर्म गरिरहेका छन् तर धेरै किसानहरूको कुरा कुराहरूलाई सुन्दाखेरि चाहिँ सम्बन्धित निकायले त्यति सहयोग गरेन, त्यति फड्को मारेन, व्यवसायले फड्को मारेन र किसानहरू चाहिँ थलिरहेको अवस्था, उनीहरू त्यो निराशा भाव चाहिँ उनीहरूबाट पाउन सकिन्छ, किन यस्तो भइरहेछ?
विदेश जानु चाहिँ नराम्रो होइन, विदेश जानुपर्छ, अर्को देशमा गएर अर्को ठाउँमा गएर सिक्नुपर्छ, तर त्यो सिकेर आएपछि नेपालमै काम गरेर बस्ने वातावरण बनाइदिने काम चाहिँ पोलिसी बनाउने अथवा गभर्मेन्ट चलाउने अथवा ब्युरोक्रेसी आदि इत्यादिको काम हो, त्यो चाहिँ उहाँहरूको प्रष्ट भूमिका देख्न पाएको छैनौँ हामीले। जस्तै हामी नै विदेशबाट पढ्न गयौँ, अध्ययन गरेर आयौँ, केही समय काम गरेर बस्यौँ, त्यसपछि आएर नेपालमै त काम गर्नुपर्छ कसैले भनेको होइन, र अब आउने जति पनि युवाहरू विदेश गएका छन् अथवा फर्केका छन् तिनीहरूलाई यही देशमा राखेर उसले सिकेको सिप र जाँगर उसको श्रमलाई एकीकृत बनाएर यही देशमा राख्न सक्ने वातावरण सरकारले अथवा अरू निकायले बनाउन सकेको छैन, त्यो एउटा नराम्रो पक्ष हो, त्यसलाई बनाइदिनुपर्छ। र तपाईँको मूल प्रश्नमा फर्केर आउँदा, उनीहरूलाई आत्मनिर्भर बनाउनको लागि उनीहरूले सिकेर आएको सिप भन्दा अर्को सिप पनि गराउन सकिन्छ। जस्तै उसको खेत बाँझो छ, बारी बाँझो छ, जग्गा चाहिँ काम गर्न योग्य छ, तर उसको समस्या के हुनसक्छ, कहिलेकाहीँ पैसाको अभाव हुनसक्छ, कहिलेकाहीँ प्रविधिको अभाव हुनसक्छ, कहिलेकाहीँ उसको अब मार्केटिङ बजारको अभाव हुनसक्छ, त्यो खालको पहुँच उसम्म पुर्याइदिन सकियो भने आफस्याप कृषिमा परिवर्तन हुन्छ र आत्मनिर्भर बन्न सकिन्छ।
निकै लामो समय पनि विदेश बसे भन्नुभयो र फर्केर नेपालै आउनु भएको छ होइन, तपाईँको विदेश बसाइबारे जानकारी गराइदिनुहोस्।
विदेश बसाइ रमाइलै भयो, अब खास अर्थमा र दुःख पनि भयो, किन भन्दा हामी यति सजिलोसँग हुर्केका मान्छे लगभग हामी एक वर्षसम्म नेपालमा काम गरेनौँ भने पनि कसले किन काम गरिनुहोस् भनेर सोध्दैन र खान सजिलै पाउँछौँ, तर हामी जुन देशमा बसेर हामी इजरायलमा त्यहाँ प्रत्येक व्यक्तिले प्रत्येक दिन काम गरेन भने खाना खान नै पाउँदैन, भन्नाले श्रम अथवा आफ्नो चाहिँ पावर प्रयोग नगरिकन इनर्जी प्रयोग नगरिकन उसले खाना खान पाउँदैन भने त्यो देशबाट हामीले के सिक्यौँ, एउटा काम गर्नुपर्छ भने काम कुरा सिक्यौँ, अर्को चाहिँ टाइम समयको यति महत्व हुन्छ, त्यहाँ एक सेकेन्ड एक मिनटको महत्व दिन्छन्, त्यो समयलाई खेर फाल्नु हुँदैन, युटिलाइजेसन गर्नुपर्छ, उत्पादन अथवा चाहिँ केही निकाल्नेमा लाग्नुपर्छ, केही निकाल्नुपर्छ, उनीहरूले भन्ने गर्छन् आउट अफ बक्स भन्छ कि, बक्सबाट बाहिर निक्लियो बक्सभित्र नबस भन्छन्, हो त्यो बक्सबाट बाहिर निकाल्ने तरिका चाहिँ त्यो विदेशबाट सिकेर आएका छौँ हामीले। मैले कृषिमै हो, मैले लगभग 8-8.5 वर्ष बसेँ र त्यो बसाइमा काम त अब कृषि नै हो, हामीले कृषि फार्ममै काम गर्ने हो र कृषि नै पढेको मान्छे र कृषि पढ्दा अन्य विद्यार्थीहरू जो नेपाली अथवा अरू देशका विद्यार्थीहरू पनि हुनुहुन्थ्यो उहाँहरूलाई सहजीकरण गर्ने सहयोग पुर्याउने त्यो कामको भूमिकामा मैले धेरै समय चाहिँ त्यसरी निर्वाह गरेँ। अर्को चाहिँ अब एनआरएन भन्ने एउटा संस्था पनि छ, त्यो संस्थामा सचिव पदमा बसेर मैले काम गर्ने मौका, नेपाली जति पनि हुनुहुन्छ इजरायलमा 5-6 हजार नेपालीहरू अहिले पनि हुनुहुन्छ, लिगल इलिगल रूपमा बस्नु भएको छ धेरैजना, त धेरै वर्षदेखि 8-9 वर्षदेखि जुन केयर गिभरको रूपमा काम गर्नेदेखि कृषि क्षेत्रमा अथवा विद्यार्थीहरूमा काम गर्ने विद्यार्थीहरू पढ्न जाने पनि हुनुहुन्छ, उहाँहरूको हक हित अधिकार अथवा त्यहाँ परेका समस्याहरूलाई सुल्झाउनको लागि कोअर्डिनेसन गर्नको लागि राजदूतावास तथा अरू चाहिँ नेपाली गैर आवासीय नेपालीहरूसँग मिलेर त्यसरी एउटा संस्थाको काम पनि गरे, अन्य संस्थाहरूमा बसेर नै काम गरियो, विदेश बसाई समग्र रूपमा धेरै नै प्रतिफलमूलक भयो, किन भन्दा धेरै कुराहरू सिक्ने मौका पाइयो, त्यहाँ धेरै देशका मान्छेहरू बस्छन्, विभिन्न देशबाट आएका यहुदीहरू बस्छन्, तिनीहरूको कल्चर छ आफ्नै, अरू देशका मान्छेहरूसँग आफ्नै संस्कृति छ, ती संस्कृतिहरू पनि ती वेशभूषादेखि उनीहरूले गर्ने शैली कामको कृषिका कर्महरू सबै 12-13 देशका विद्यार्थीहरू सँगै पढ्ने र पढाउने काम पनि भयो भने तिनीहरूसँग धेरै कुरा सिकेर आयो, त्यही कुरा चाहिँ हामी नेपालमा लागू गर्न सक्छौँ भनेर म जस्तै मेरा सम्पूर्ण साथीहरू अहिले हामी 60 जना छौँ, त्यही ठाउँमा बसेर त्यही ठाउँमा पढेर त्यही ठाउँमा पढाएर आएका ती 60 जना एउटै तन एउटै मन र एउटै एउटा आकांक्षा इच्छाका साथ नेपालको कृषि क्षेत्रलाई अगाडि बढाउन सकिन्छ भनेर लागेका छौँ। हामीहरू इजरायल बस हाम्रो इजरायल बसा बस हाम्रो इजरायल बसाई साह्रै नै रमाइलो भयो र सिपमूलक भयो।
इजरायलमा राम्रो सेवा सुविधा पनि पायो भन्नुभयो हजुरले, र जुन त्यति राम्रो सेवा सुविधा हुँदाहुँदै पनि नेपालमा चाहिँ कृषि क्षेत्रको विकासको एउटा ठूलो सपना बोकेर चाहिँ तपाईँ नेपाल आउनु भएको छ, जुन तपाईँहरूले देख्नु भएको सपना पूरा होला भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ?
हामी 100% विश्वास छौँ।
जस्तै
आधारहरू तपाईँले अघि नै भनिसक्नु भएको छ, कृषि प्रधान देश, हामीसँग माटो छ, हामीसँग प्राकृतिक स्रोत र साधन छ, हामीसँग पानी छ, सम्पूर्ण कुरा छ, बजार छ, किनकि 90%भन्दा बढी पदार्थ हामी अर्को देशबाट आयात गर्छौँ भने यो देशमा नभए कहाँ छ त? अब जहाँ देशमा काम गर्यो त्यो देशमा न माटो छ, न पानी छ, न श्रमिक छ, आफ्नो देशलाई पुऱ्याएर 90% अर्को देशमा व्यापार गर्छ भने त्यही देशमा पढेर आएर त्यही देशमा सिकेर आएको सिपले हाम्रो जस्तो देशमा काम नगरे कहाँ गर्छ त? यही नै हो मेरो प्रति प्रश्न भन्नुहोला, यही नै हो मेरो उत्तर।
र अन्त्यमा रेडियो सुनेर बस्ने श्रोतालाई के भन्न चाहनुहुन्छ?
सर्वप्रथम त यति बेलासम्म हामी जुन कृषक कृषक कृषि प्रधान देश भन्दैछौँ, मलाई लाग्छ कृषि प्रधान देश होइन, यो कृषि कर्म गर्ने देश मात्रै हो। हामी एउटा 18 शताब्दीका मान्छे अथवा पहिलो त्योभन्दा पहिला मान्छेहरूले जुन जसरी जीवनयापन गर्थे, हामी जीवनयापनको लागि मात्रै कृषिका काम गर्छौँ। जीवनयापनको लागि मात्रै कृषि काम होइन, पेसाको रूपमा उद्योगको रूपमा कृषिलाई लानुपर्छ। यदि तपाईँहरू पनि इच्छुक हुनुहुन्छ, युवा साथीहरू अथवा अन्य साथीहरू अथवा अन्य कृषकहरू आउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस्, हामीसँग भएको ज्ञान र सिप तपाईँहरूलाई दिन्छौँ, तपाईँहरूसँग भएको ज्ञान र सिप हामी लिन्छौँ र सँगै मिलेर एउटा ठूलो लार्ज स्केलमा खेती पद्धतिलाई अगाडि बढाउँ, हामी अवश्य नै अगाडि बढ्न सक्छौँ। हामी सदैव तत्पर छौँ तपाईँहरूसँग मिलेर काम गर्नलाई।
कार्यक्रमको लागि समय उपलब्ध गरिदिनु भाइलाई धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद। हामी जस्तो कृषकलाई पनि तपाईँ जस्तो मिडियाले साथ दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो लमजुङको आरबा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका अध्यक्ष विनोद घिमिरे। फार्मकै अर्का सञ्चालकसँग पनि साथी श्याम शीतल परियारले कुराकानी गर्नुभएको छ।
परदेशमा सिकेको ज्ञान सिपलाई उपयोग गर्दैछन् ती युवाहरूले लमजुङकै माटोमा। यसै सन्दर्भमा मैले तीनै कर्मठी युवा मध्ये एक देवराज आचार्यसँग संक्षिप्त कुराकानी गर्ने प्रयास गरेको छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
कृषि क्षेत्र सम्बन्धी नै तपाईँहरू ज्ञान सिप हासिल गर्नको लागि चाहिँ इजरायल जानुभयो, त्यहाँ रहँदाखेरि चाहिँ के को कुरा सिक्नु भयो यसको पाठ्यमा यसको पक्षमा?
उहाँ चाहिँ जस्तो सामान्य किसानहरू पनि प्राविधिक रूपमा अध्ययन गरेर सम्पूर्ण रिपोर्ट तयार भएपछि मात्र खेती पेसामा आबद्ध हुने, उनीहरूको चाहिँ कृषि भनेको प्रोफेसनल पेसा, हाम्रो चाहिँ कतै काम गर्न सकिएन भने अन्तिममा कृषि गर्छौँ, उनीहरूले चाहिँ कृषि गर्न सकेनन् भने अरू काम अरू व्यवसाय सुरु गर्छन्। अब हामीले पनि त्यही उनीहरूसँगै बसेर चाहिँ अध्ययन गर्दा, उनीहरूसँगै बसेर काम गर्दा चाहिँ पहिला रिसर्चको पाटोमा कस्तो ठाउँमा हामी के लगाउने हो त्यो कुराहरू अध्ययन गर्नु पर्यो प्राविधिक रूपमा, त्यसपछि के उत्पादन गर्ने हो त्यसको बजार कहाँ छ त्यो चिजको पनि अध्ययन गर्नु पर्यो र त्यसलाई कसरी बजारमा उत्कृष्ट क्वालिटीमा पुर्याउने भन्ने चिजहरूको पनि अध्ययन गरेर सबै कुराको अध्ययन गरेर एउटा रिपोर्ट तयार गरेपछि मात्र व्यवसाय सुरु गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले उताबाट सिकेर आयौँ। महत्त्वपूर्ण कुरा अरू कुराहरू चाहिँ त्यही श्रमको सम्मान लगायतका कुराहरू छन्।
त्यहाँ रहँदा तपाईँहरूको एक हिसाबले तुलनात्मक रूपमा राम्रो कमाई हुँदा हुँदै पनि चाहिँ तपाईँहरूले चाहिँ परदेशलाई चटक्कै भुलेर चाहिँ स्वदेशमै फिर्दी भई चाहिँ कृषि व्यवसाय गर्दै हुनुहुन्छ र इजरायलमा सिकेको ज्ञान सिप चाहिँ जुन स्वदेशको माटोमा चाहिँ कतिको उपयुक्त हुन्छ भन्ने तपाईँहरूले लाग्छ, कतिको उपयुक्त हुन्छ?
उता हाम्रो राम्रो कमाई हुँदा हुँदै पनि फर्क्यौँ भन्नु हो, एक हिसाबले सही नै हो त्यो कुरा, किनभने उता पे राम्रो गर्थ्यो तर सधैँ अर्काको भूमिमा पसिना बगाउँदा बल छौन्जेल चाहिँ अर्काको भूमिमा पसिना बगाउने, बुढेसकालमा आएर देशको बोझ मात्र बन्नुभन्दा पनि हामीले केही चिज अहिले सुरु गरियो भने अर्को पुस्ताले हामी जसरी विदेश गएर पढ्ने भनेर अर्को अर्काको जमिनमा अर्काको माटोमा चाहिँ पसिना बगाउन नपरोस् हामीले केही सुरुवात गरिदिउँ। अलिअलि सिपहरू पनि छ, अलिअलि ज्ञान पनि विदेशमा अध्ययन गरियो कसरी गर्नुपर्छ भन्ने कुराहरू पनि सिकेर आइयो र त्यो सिपलाई युटिलाइज गर्दै हामीले एउटा बेस बनाइदियौँ भने आगामी पुस्ता चाहिँ नेपालमै हामीले जे चिज नेपाल विदेशमा सिक्यौँ त्यो चिज चाहिँ नेपालमा सिक्न सम्भव छ भन्ने हिसाबले हामीले चाहिँ यता फर्क्यौँ। ती फर्केर चाहिँ आउने क्रममा एउटा व्यवसाय सुरु गरौँ न त, व्यवसाय सुरु नगरिकन चाहिँ के गर्ने भनेर भनेर मात्र भएन, गरेर देखाइयो भने मान्छेले प्र्याक्टिकल्ली बुझ्छ। अब नेपालमा पनि कृषि नै अध्ययन गर्दै गर्दा पनि हामीले जुन चिज विदेशमा पढेर सिकेर आयौँ त्यो चिज नेपालमा पनि पढाइन हुने त होइन, तर विदेशको कसरी इफेक्टिभ भयो भन्दा उनीहरूले चाहिँ जो चिज युनिभर्सिटी कलेजमा पढाउँछन् त्यो चिज चाहिँ प्र्याक्टिकल गराउँछन्। हाम्रो पनि पढ्न जाने सिलसिलामा कस्तो थियो भने दुई दिन हामीले चाहिँ कुराहरू टेक्निकल कुराहरू के हुन्छ भनेर अध्ययन गर्थ्यौँ कलेजमा, र चार दिन चाहिँ हामी त्यो चिजलाई प्र्याक्टिकल गर्थ्यौँ। जे चिज कलेजमा पढाए त्यो चिज चाहिँ फिल्डमा प्र्याक्टिकल गर्दा त्यो चाहिँ अझै बढी इफेक्टिभ हुने देखियो र हाम्रो मेमोरीमा पनि त्यो चिजहरू बस्ने, त्यो चिज युजल हुने र पढ्दा पनि सहज उनीहरूले पढाएको कुरा सहज रूपमा बुझ्ने, त्यो कारणले गर्दा चाहिँ नेपालमै व्यवसाय सुरु गर्नुपर्छ र अल्टिमेट हामीले नगरे अर्को जेनेरेसनले गर्नुपर्छ, जसले गरे पनि गर्नुपर्छ, हामीले सुरुवात गर्यो भने त्यही कन्टिन्युस भएर चाहिँ 8-10 वर्षमा देशले एउटा कृषि पेसामा फड्को मार्छ कि भन्ने लक्ष्य लिएर हामी चाहिँ व्यवसाय सुरु गरेको।
देवराजी मैले फेरि दोहोऱ्याउन चाहे, तपाईँले त्यहाँ सिकेको ज्ञान सिप चाहिँ यहाँ चाहिँ कतिको उपयुक्त हुन्छ, त्यो कतिको उपयुक्त छ?
अब उताको हुबहु हामीले यता कपी गर्न चाह्यौँ भने त्यो चाहिँ सम्भव छैन, एकदमै असम्भव छ, किनभने
त्यो प्रविधि
एउटा एक त खर्चिलो छ, अर्को भनेको व्यवसाय उताको चाहिँ एकदमै फरक छ। उहाँ चाहिँ सानो किसानले पनि 1,000-2,000 रोपनीमा खेती गर्छ एकजना किसानले, अनि उसको सम्पूर्ण चिजहरू उसको आफ्नै हुन्छ, जस्तो त्यसमा युज हुने उपकरण, त्यसलाई लाग्ने टेक्नोलोजी उसले आफ्नै ल्याब खडा गर्न सक्छ, त्यसमै उसले माटोको परीक्षण गर्ने, तपाईँको पानीको परीक्षण गर्ने लगायतको सम्पूर्ण चिजहरू उसले गर्न सक्छ। अर्को कुरामा गभर्नमेन्टको छुट्टै एउटा आरएनडी स्टेशन भन्ने हुन्छ, उसले चाहिँ रिसर्च एण्ड डेभलपमेन्टको काम मात्र गर्छ। आज चाहिँ टमाटर 10 किलो फल्यो भने त्यसलाई 12 किलो कसरी फलाउने, त्यसको लागि के हाल्नुपर्छ किसानले भनेर पनि उसले भनिदिन्छ। हाम्रोमा त्यो कन्सेप्ट नभएको कारणले गर्दा त्यहाँको हुबहु सम्भव नै छैन, किनभने तपाईँको खर्चको हिसाबले पनि हामी त्यो अफोर्ड गर्न सक्दैनौँ, र अन्य धेरै प्राविधिक कारणले गर्दा पनि अफोर्ड गर्न सक्दैनौँ। प्राविधिक कारण भन्नाले एउटा त क्लाइमेटको कुरा आउने भयो, अर्को एक्सिसको कुरा, जस्तो हाम्रो पहाडहरू धेरै छ, बाटोहरू राम्रो छैन, होइन, त्यो कारणले गर्दा पनि उहाँको चाहिँ यहाँ ल्याउन सम्भव त छैन।
केही सिपहरू चाहिँ यहाँ उपयोग गर्न सकिने अवस्था रह्यो,
मेन थिम भनेको चाहिँ परिवर्तन हुँदैन। जस्तो माटोको क्वालिटी त उनीहरूको र हाम्रो माटोको सोइल टेस्ट गरेपछि त के लगाउने भन्ने चिजहरू आउने भयो। अर्को कुरा पानीको टेस्ट गर्ने कुरा, हुबहु नगरे पनि जुन चिज, जस्तो उनीहरूले चाहिँ एउटा ग्रिन हाउस 1 दुनम भनेको 1,000 स्क्वायर मिटर हुन्छ, उनीहरूले त्यतिमा एउटा ग्रिन हाउस तयार गर्नलाई 15 करोड रुपियाँ खर्च गर्छन्। नेपालमा चाहिँ हामीले अहिले 3.5 दुनम जतिको ग्रिन हाउस बनाएको छौँ माथि, त्यो चाहिँ हामीले लगभग 20 लाख रुपियाँमा तयार गरेका छौँ। भनेको त्यही चिज हो, तर हामीले नेपालकै स्रोत र साधन, नेपालकै प्रविधि युज गरेर त्यही चिज चाहिँ त्यसरी टेक्नोलोजी ट्रान्सफर गर्दै कस्ट पनि कसरी डाउन गर्ने र प्रोडक्सन कसरी हाई गर्ने भनेर चाहिँ अगाडि बढाउन सकिन्छ।
विदेशमा रही कृषि सम्बन्धी ज्ञान हासिल गर्नुभएको र त्यो क्षेत्रमा काम गर्नुभएका युवाहरू मिलेर चाहिँ आरब नेपाल मोडर्न एग्रिकल्चर कम्पनी दर्ता गरेर कृषि व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ, र 17 करोड लगानी गर्ने तपाईँहरूको लक्ष्य पनि तपाईँहरूले जानकारी गराउनु भएको छ। अब तपाईँहरूको योजना चाहिँ के छ?
अहिलेसम्म हामीले 4 करोड रुपियाँ कलेक्सन गऱ्यौँ सेयरबाट। अहिले हामीसँग 95 जना सेयर होल्डर हुनुहुन्छ। स्टार्ट गर्दा हामीले 74 जनाले पब्लिक कम्पनी आराबा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेड भनेर कम्पनी रजिस्टर कार्यालयमा 73 साल भदौ 10 गते दर्ता गऱ्यौँ। त्यसपछि इन्ट्रेस्टेड साथीहरू थपिने क्रममा अहिले हामी 95 जना सेयर सदस्यहरू छौँ र 4 करोड पुँजी कलेक्सन भइसकेका छ। त्यो 4 करोड मध्ये हामीले लमजुङ जिल्लाको दुराडाँडामा 3.5 करोड जति पुँजी खर्च गरिसकेका छौँ। अहिले चाहिँ 3 फेज सुरु भइसकेका छ। एउटा चाहिँ ग्रिन हाउसको पाटो भयो, त्यसमा 6,000 टमाटर लगाउने लक्ष्यका साथ हामीले नर्सरी नै तयार गरिसकेका छौँ, त्यहाँ सिडलिङ तयार हुँदैछ। त्यसपछि पोल्ट्री फार्म छ 9,200 स्क्वायर फिटको, त्यसमा 6,000 चल्ला भ्यालीबाट पर्सि 14 गते झर्दैछ, र यहाँ एउटा डेरी सञ्चालन गरेका छौँ। त्यसको क्यापासिटी 1,000 लिटर पर डे प्रोडक्सन गर्न सक्ने हो, तर आजको दिनमा विविध कारणले गर्दा हामीले 250 लिटरसम्म मात्र कलेक्सन गर्न सकेका छौँ। दैनिक दुधको माग पनि छ बजारमा, र दुध कलेक्सनको काम पनि द्रुत गतिमा अगाडि बढ़िरहेको छ। त्यसपछि अघिल्लो फेज भनेको चाहिँ हाम्रो गाईको फेज सुरु हुन्छ लगत्तै तिहार पछाडि। त्यसमा चाहिँ 100 गाई पाल्ने प्लानका साथ डिजाइन तयार छ, अब बर्खाले गर्दा काम सुरु गर्न सकिएको छैन, त्यो भएको कारणले गाई 100 त्यो फिल्डमा सुरु हुन्छ, र ट्रेनिङ हल सायद हामी 74 सालभित्र कम्प्लिट गर्छौँ होला।
देवराजी, मैले फरक प्रसङ्ग कोट्याउन चाहे, र छाना नाना र मानाका लागि चाहिँ दिनौं सयौं संख्यामा चाहिँ नेपाली युवाहरू विदेशी नै बाध्य भएको तितो यता तपाईँ हामी माझ छँदैछ, र कृषिमा रहेर कृषि क्षेत्रमै लागेर यतै बस्नुपर्छ भनेर ती सवाल जवाफ गरिरहँदाखेरि चाहिँ नेपालमै रहेर कृषि क्षेत्रमा रहेर चाहिँ आत्मनिर्भर बन्न सक्ने अवस्था देख्नुहुन्छ?
असम्भव भन्ने संसारमा केही पनि छैन जस्तो लाग्छ, किनभने हामी पनि फरक फरक ब्याकग्राउन्डबाट आएको सबै साथीहरू फरक फरक ब्याकग्राउन्डबाट आएर एकबद्ध भएर नेपालमा केही गर्नुपर्छ भनेर बाहिर गएर अलिअलि सिप सिकेर आएर अहिले 95 जना ग्रुपले नयाँ काम गर्न खोज्दैछौँ। हामीले गर्ने काम कतिको लङ टर्म छ भन्ने कुरा चाहिँ कुनै काम गर्दा सोच्न जरुरी छ जस्तो लाग्छ मलाई। जस्तो हामी विदेश जान्छौँ, आजको दिनमा पनि 50-60 हजार महिनाको कमाइएला, रेमिट्यान्सको रूपमा 20-30 हजार रुपियाँ पठाउन सकिएला, तर तपाईँको त्यो बल छौँजेल मात्र भयो, भोलि आएपछि नेपालमा के गर्ने भनेर भौतारिने नै भन्दा पनि तपाईँले जुन व्यवसाय आज गरेर 5,000 आफ्नो जमिनमा आफ्नो देशमा आफ्नो देशको लागि पनि केही योगदान गर्दै आफ्नो परिवारसँग बसेर 5,000-10,000 कमाएर गुजारा गर्दै गर्दै अगाडि बढ्नु भयो भने त्यो नै लङ टर्म चाहिँ त्यो नै सस्टेनेबल हुन्छ कि जस्तो मलाई लाग्छ. जस्तो आजकै दिनमा म विदेशमा गएको यति कमाउँथे, मैले कृषि व्यवसायमा लाएर चाहिँ त्यति कमाउन सकिनँ भनेर सोच्ने हो भने चाहिँ त्यो चिज आजको दिनमा अलिक सम्भव छैन. तर बिस्तारै म सानै कामबाट भए पनि सुरु गर्दै अगाडि बढ्छु भन्ने हो भने तपाईँ 3 वर्ष कोही मान्छे विदेश बसेर कमाउँछ र 3 वर्ष त्यो मान्छे कृषिमा गर्छ भने जो कृषिमा गर्छ उसले गर्ने सेटिस्फ्याक्सन एउटा सेटिस्फ्याक्सनको लेभल, उसले गर्ने इन्कम र उसले राज्यलाई कन्ट्रिब्युट गर्ने कुराहरू चाहिँ त्यसले जित्छ जस्तो मलाई लाग्छ.
व्यस्तताका बावजुद कार्यक्रमको लागि कुराकानीको लागि समय उपलब्ध गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद.
धन्यवाद सर. उज्यालोलाई पनि धन्यवाद दिन चाहन्छु हाम्रो कुराहरू राख्ने मौका दिनुभएकोमा. धेरै धेरै धन्यवाद सर.
लमजुङमा सञ्चालन भएको सामूहिक खेतीको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ. उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बदलित नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै लमजुङका उज्यालो सहकर्मी श्याम शीतल परियार र म मिलन तिमल सिन्हा बिदा हुन्छु. नमस्कार.